شیطان رجیم، بسم اللہ الرحمن الرحیم، الحمدللہ رب العالمین، الصلاۃ والسلام علی اشرف الانبیاء والمرسلین سیدنا و نبینا ابی القاسم محمد والہ الطیبین الطاہرین المعصومین ولعنۃ اللہ علی اعدائہم اجمعین من الان الی قیام یوم الدین، اما بعد، فقد قال اللہ تعالی فی کتابہ المبین وہو اصدق القائلین وقوله الحق، بسم اللہ الرحمن الرحیم، وقالوا ما ہی الا حیاتنا الدنیا نموت ونحیا وما یہلکنا الا الدہر۔ صلوات بھیجے محمد علی محمد پر۔ عزادارانِ حسین، شب عاشور ہے، لیکن کیا کیا جائے، ایک سورہ فاتحہ تو میں آپ سے پڑھواؤں گا، کیونکہ پانچ محرم کو جو زخمی ہوئے تھے ہمارے کچھ ساتھی، ایک تو شہید ہوئے تھے منصور زیدی، کچھ زخمی ہوئے تھے مختلف جگہوں پہ، تو اس میں ایک زخمی عمار رضوی آج خالق حقیقی سے جا ملے اور کربلا والوں کے ساتھ ملحق ہو گئے۔ انشاءاللہ بہترین درجہ، بہترین مقام ان کو ملا ہے، اور وہاں جو فرش اعضا بچھا ہوا ہے، اس فرش اعضا میں وہ شریک ہیں۔ آپ سے درخواست کروں گا شہید عمار رضوی اور تمام شہداء ملت کے سال ثواب کے لیے ایک سورہ فاتحہ پڑھ کر بخش دیجیے گا۔ اور ایک گزارش یہ ہے کہ پیچھے بہت دباؤ ہو جاتا ہے بیٹھنے والوں کا، ادھر بہت جگہ ہوتی ہے، آپ حضرات تھوڑا تھوڑا سا آگے آ جائیں تو بہت سارے لوگ اندر آ جائیں گے۔ سلوات بھیجتے ہوئے کھڑے ہو کر آگے آ جائیے، بزرگوں کو چھوڑ دیے، جوان کھڑے ہو کر آگے بڑھائیں، میری شکل نہ دیکھیں، آگے بڑھائیں، کھڑے ہو کر آگے آ جائیں۔ بیٹا جوان جو بیٹھے نا پیچھے، آگے آ جاؤ، اتنی جگہ ہوتی ہے، دیکھیں کتنے لوگوں کو جگہ مل جائے گی۔ آپ حضرات تھوڑا تھوڑا سا اس طرف بھی جگہ ہوتی ہے، سمٹ آئیں گے تو بہت سارے، وہ پیچھے دباؤ ایک دم بڑھ جاتا ہے لوگوں پر، اور آگے جگہ خالی ہوتی ہے، اس طرف جگہ خالی ہے۔ اللہ صلی اللہ، تھوڑا تھوڑا سا کھسک آئے اس طرف، ایسے اس طرف آ جائے۔ اللہ صلی اللہ محمد، وہ دیکھیں نا، وہ آپ لوگوں کے اوپر سے جو پھلانگ رہے، تو اس سے بہتر تھا کہ آپ ہی لوگ اگر ادھر کھسک آتے تو وہ آرام سے وہ پیچھے پیچھے بیٹھ جاتے ہیں، یہ مشکل ہو جاتی ہے۔ خیر، بہرحال ایک بار اور صلوات عنایت فرمائیے محمد علی محمد پر۔ آئیے آپ حضرات آگے آ جائیے، آگے جگہ ہے بیٹا، آپ، میں جانتا ہوں حضور آپ جگہ ڈھونڈ رہے ہیں، آگے جگہ ہے، آئیے۔ میں ویسے کہہ رہا ہوں، سنجیدگی سے کہہ رہا ہوں، آگے جگہ ہے۔ وہ دیکھیں نا ادھر، وہ ایک کے اوپر ایک بیٹھے جا رہے ہیں، اور ادھر اچھی خاصی جب کہ جگہ ہے، تھوڑا تھوڑا سا آگے سمٹ آئے آپ حضرات۔ شب عاشور ہے، ظاہر ہے مجمع مجھے سننے آیا ہو یا نہ آیا ہو، ویسے تو آئے گا نا، سب کو جگہ دیں، بہت ساری جگہ ہو جائے گی۔ ایک بار اور صلوات عنایت فرمائیے محمد علی محمد پر۔ بس عزیزو، مختصر سی بات کریں گے، پھر شب عاشور ظاہر ہے دستور یہی کہ زیادہ وقت مصائب کو دینا پڑتا ہے، اور دینا بھی چاہیے، لیکن ایک بات شروع کی ہے تو اس کو خلاصہ، حق تو ادا کبھی نہیں کر سکتے، نہ کر پائیں گے، زندگی میں بھی پوری حق ادا نہیں ہو سکتا، کئی زندگیاں ملیں تو حق نہیں ادا ہو سکتا، جو موضوع ہم نے لیا تھا اس کا، لیکن بہرحال کوشش کی ہے کچھ چیزوں کو آپ کے سامنے رکھ دیا جائے۔ لیکن سب سے پہلے ظاہر ہے کہ آپ جانتے ہیں ہم کھڑے ہیں میدان میں، اور صبح عاشورہ ہے، صبح عاشور کے دن پورے ہمارے، آپ جانتے ہیں، مرد، عورتیں، بچے، سوائے اس کے جو بیچارہ بالکل ہی معذور ہو یا ہاسپٹل میں ہو، سوائے اس کے سب میدان میں ہوتے ہیں، ٹھیک ہے نا، وہ کل بھی ہوں گے انشاءاللہ، بلکہ ابھی سے ہیں سب، عورتیں، مرد، بچے۔ بہت انتظامات، میں نے پہلی مجلس میں بھی عرض کیا تھا کہ موجودہ وسائل میں، ان امکانات میں اس سے زیادہ انتظامات ہو نہیں سکتے، یہ میں ایک انسان کی حیثیت سے جانتا ہوں، مخالفت موافقت کی بات نہیں کر رہا، بات یہ کہ میں حقیقت پسند آدمی، میں جانتا ہوں کہ جتنے انتظامات کر دیے گئے، اس سے زیادہ اس ملک میں ان وسائل میں ممکن نہیں ہے۔ لہٰذا جو اب ایک ایک آدمی جب واپس جاتے تو اس کے ساتھ تو ظاہر ہے کہ سیکورٹی دنیا میں کہیں بھی کوئی بھی ملک وہاں نہیں لگ سکتی، مگر اپنے انتظامات ہیں. بہرحال میں خود کہہ رہا ہوں، مان رہا ہوں کہ انتظامات جو ہو سکتے ہیں اس سے زیادہ نہیں ہو سکتے، مگر دشمن تو چھپا ہوا ہے نا، وہ سلیپنگ سیلز ہیں ان کے، وہ مہینوں پہلے ریکی کرتے ہیں، آگے چھپتے ہیں اور پھر وہ اچانک کہیں سے وار کرتے ہیں اور سب سر پکڑ کے بیٹھ جاتے ہیں کیا ہوا. انتظامیہ بھی آپ جانتے ہیں نا، ہر بار وہ خود بھی رو رہے ہوتے ہیں کہ بھائی ہم نے اتنا کیا، ہماری ساری محنت ضائع ہو گئی. لیکن میں آپ کو کہہ رہا ہوں، اسکاؤٹس کو کہہ رہا ہوں، بوتراب اسکاؤٹس کے بچوں کو اور بھی جتنے ہمارے اسکاؤٹس ہیں، سب کو کہہ رہا ہوں کہ آپ کی کوتاہی نہیں ہے، آپ نے بہترین ماشاءاللہ اپنے فریضہ انجام دیا اور دے رہے ہیں. میں ٹریفک پولیس والوں سے کہہ رہا ہوں کہ آپ کی کوتاہی نہیں ہے، آپ اس موجودہ وسائل میں جو کر سکتے ہیں آپ کر رہے ہیں. پولیس کے سپاہیوں کو میں دعا دیتا ہوں، آپ جانتے ہیں ہر سال میں دعا دیتا ہوں چاہے کوئی مجھے کچھ بھی کہے، کیونکہ یہ آگے کھڑے ہیں نا آپ سے، یہ پہلے کھڑے ہیں، کتنے ہی مقامات پر یہ بیچارے شہید ہو گئے مومنین کو یا مسلمین کو بچانے کے لیے، تو ان کو بھی دعا دیتا ہوں کہ آپ اپنا پورا دیکھیں نا، آپ کو اندازہ نہیں ہے، یہ جو سپاہی ہیں نا رینجرز اور پولیس کے، آپ کو بالکل بھی اندازہ نہیں ہے. کچھ لوگوں کو اندازہ ہے کہ 24 گھنٹے 48 گھنٹے کبھی کبھی 72 گھنٹے کھڑے رہتے ہیں. بھائی انسان ہیں، اور جب سانحہ ہو جاتے ہیں تو ان کی ڈیوٹی اور بھی ڈبل ہو جاتی. لہٰذا ہم ایک پاکستانی کی حیثیت سے، ایک مسلمان، ایک مومن، ایک شیعہ کی حیثیت سے ان سب چیزوں کو پیش نظر رکھنا ہے کہ وہ بھی اپنی جانیں ہتھیلی پہ رکھے کھڑے ہیں. تو میں ان کو بھی کہہ رہا ہوں کہ آپ بھی اپنی ڈیوٹی کر رہے ہیں، مجھے معلوم ہے، اور میں آپ کو دعا دے سکتا ہوں، بس یہ دعا آپ کو دے سکتا ہوں کہ آپ جو کچھ بھی کر رہے ہیں، مادر حسین دختر رسول کی بارگاہ سے آپ کو اس کا اجر ملے گا. میری بات کا یقین رکھیں یہ سب سپاہی کہ اگر ان کی نیت یہ ہے کہ یہ عزاداروں کی خدمت کر رہے ہیں، یہ حسین کی عزاداری کی خدمت کر رہے ہیں، یہ فرش عزا کی خدمت کر رہے ہیں، تو اطمینان رکھو تمہارا اجر محفوظ ہے خدا کی بارگاہ میں. اور یہ اجر دلوانے والی ہستی کوئی اور نہیں، جس کا تم کلمہ پڑھتے ہو اس کی بیٹی تمہیں اس کا اجر دلوائے گی انشاءاللہ. تو تمام مومنین کی اور تمام یہ جتنے بھی ادارے اپنی اپنی ڈیوٹی انجام دے رہے ہیں، ان سب کے جوانوں کے لیے بھی میں آپ سے درخواست کروں گا، ان سب کی اور مومنین اور مومنات کی حفظ و سلامتی کے لیے بلند آواز سے ایک صلوات بھیجیے محمد والے محمد پر. اور ایک دعا اور کیجیے، ایک دعا اور کیجیے، کئی مقامات پہ ان کی سازشیں واپس ان کی طرف پلٹی ہیں. دعا کیجیے کہ پروردگار عالم ان دہشت گردوں نے جو مکر و فریب کی چالیں بنائی ہیں، سازشیں اگر بنائی ہیں، بار الہ بے حق خون حسین، بے حق اولاد زہرا، بے حق اولاد رسول، بے حق انبیاء، بے حق رسول و پیغمبر، ان کی چالوں کو ان کی طرف ہی پلٹا دے. اور اگر مقدرات، یقین ہے نا مقدرات پہ، قضاء و قدر کے فیصلوں پہ ہم راضی، معبود اس کے باوجود اگر تو نے مقدر کر دیا ہے کوئی امتحان تو ہمیں ثابت قدم رکھنا. یاد رکھیے قضاء و قدر کا انکار کرنے والا مومن نہیں ہوتا، مسلمان نہیں ہوتا. قضاء و قدر پہ یقین ضروری ہے، یعنی مقدرات، جیسے صفین قضاء و قدر کا فیصلہ ہے نا، مولا نے فرمایا نا، ورنہ مولا چاہتے جنگ ختم ہو جاتی، لیکن قضاء و قدر کیا، جو اللہ نے طے کر دیا، جو مقدرات طے ہو، اپنی کوشش پوری کرو، لیکن جو مقدرات ہیں ان سے فرار ممکن نہیں ہے. احد، خدا کے رسول موجود ہے درمیان میں، ہیں کہ نہیں، جنگ کے میدان میں، اس کے باوجود بھی مسلمانوں کو ہزیمت اٹھانے پڑی، کیا ہے؟ قضاء و قدر. مقدرات کیوں؟ اس کے ذریعے سے اللہ سکھانا چاہتا ہے، بتانا چاہتا ہے کہ کبھی مغرور نہ ہو جانا، کبھی متکبر نہ ہو جانا. اور جب احد کی بات آ ہی گئی تو میں ذرا سا آپ کی خدمت میں عرض بھی کر دوں کہ مولا عارفان نے کتنی ہی جگہوں پہ ان جانثار صحابہ کو یاد کیا ہے، خود یاد کیا. کہاں گئے وہ لوگ، کہاں گئے وہ صحابہ، کہاں گئے وہ مہاجرین، کہاں گئے وہ انصار جو رسول کی ابرو کے اشارے پہ اپنی جانیں پیش کر دیا کرتے تھے، کہاں گئے وہ ساتھی میرے، اپنے ساتھیوں کو، یعنی صحابہ کرام کو، مقداد، سلمان، بوزر، عمار، ان سب کو یاد کرتے تھے کہ نہیں یاد کرتے تھے؟ مولا عارفان، یہ تو بہت مشہور نام ہے. ایک اور مشہور نام جو میں آپ کو بتانا چاہتا ہوں، کیونکہ احد کا ذکر آ گیا، میں چاہتا ہوں کہ یہ ایک جلدی سے کہتا ہوا چلا جاؤں آپ کی خدمت میں، کہ کبھی کبھی ہمارے بعض برادران کو یہ شبہ ہوتا ہے، بلکہ وہ دوسروں کے دماغوں میں بھی یہ بات ڈالا کرتے ہیں کہ ہم صحابہ کا ذکر نہیں کرتے، ہم صحابہ کو نہیں مانتے. یقین جانیے جتنا صحابہ کو ہم جانتے اور مانتے ہیں نا اور پہچانتے ہیں، इतना शायद दुनिया का कोई भी मकतब नहीं पहचानता। मैं अभी बताता हूँ आपको, मैं आपसे जब पूछता हूँ, कई लोगों से मेरी बात हुई तो उनकी कहानी 3-4-5 सहाबा के बाद ख़त्म, उसके बाद उन्हें नहीं मालूम। बहुत ज़्यादा कोई जाएगा तो अशरे मुबशरा तक जाएगा, 10 के बाद कहानी ख़त्म। मैं चैलेंज कर रहा हूँ कि ज़िंदगी रही और कभी आप लोग मुझे मौका दे दें, खुद मौजू दे दें सहाबा का, तो मैं 2 महीने 8 दिन सहाबा कराम के फ़ज़ाइल पढ़ता रहूँगा, ख़त्म नहीं होंगे। उसकी एक हल्की सी झलक आपको दिखाना चाहता हूँ आज कि सहाबी कहते किसे हैं, सहाबी रसूल कौन है, हमसे सुनिए आप। और क्योंकि पूरी दुनिया में जाती है मजलिस, मुझे बहुत देर में पता चला, वरना मैं हर रोज़ जिक्र करता ताकि दुनिया को मालूम होता कि सहाबी कहते किसे हैं, सहाबी होता कौन है। आपको क्या मालूम, हमसे पूछिए कि सहाबे कराम का मर्तबा क्या है और सहाबियों में भी दर्जा बंदी तबका बंदी कैसी है। सलावात भेजिए मोहम्मद और आले मोहम्मद पर। तैयार हैं, तैयार हैं सुनने के लिए? मतलब जंग ओहद ही का नाम से लेके निकल गया था वैसे ही मुंह से, तो जैसे मुंह से निकला तो वाकया भी याद आ गया। जंग ओहद के लिए कितने मुसलमान निकले थे? 1000 से 1100, ऐसे ही है ना। उधर से लश्कर था 3 से लेके 4000 तक का, इधर से निकले 1000। अपनी तादाद को देखा, एक जरा सा एहसास है, बड़ाई भी हुआ, तकब्बुर का भी एहसास हो गया, आज तो हम इतने सारे हैं, कल तो हम 300 थे, मार देंगे। खैर छोड़िए इस बात को। मदीने से बाहर निकले अब्दुल्ला इब्ने उबई मुनाफिक, सूरह मुनाफिकुन आया है याद रखें सारे मुसलमान, मुनाफिक नहीं आया, सूरह मुनाफिकुन यानी मुनाफिकीन थे, एक मुनाफिक नहीं था, मुनाफिकीन की तादाद थी मदीने में। अब यही उहद में सबसे बड़ा सबूत, अब्दुल्ला इब्ने उबई के साथ कितने मुनाफिक अलग हुए? 300। 1000 में से कितने निकल गए? 300 मुनाफिक निकल गए ना, सुन रहे हैं ना मेरी बात, 300। तो 1000 में से जो 300 निकले, वो 300 के 300 मदीने के खानदानों की नुमाइंदगी कर रहे थे ना, यानी 1000 का जो लश्कर है ये पूरा मदीना तो नहीं था, ये पूरे मदीने की नुमाइंदगी कर रहा था 1000 का लश्कर। जब इस 1000 में से 3000 निकल गए, कितने परसेंट निकल गए? यानी 1000 में से 30% मुनाफिक थे। कितने थे? यानी जितना लश्कर गया है मैदान में उनमें से मुनाफिकों की तादाद कितनी थी? 30%। तो ये 30% मुनाफिकीन मदीने के खानदानों के थे ना भाई, तो अब पता चला कि सूरह मुनाफिक नहीं है, सूरह मुनाफिकून है, क्योंकि तादाद इतनी बड़ी थी मुनाफिकीन की कि अल्लाह को पूरा सूरह मुनाफिकून भेजना पड़ा। ये कोई मैं फजीलत बयान कर रहा हूं, फजीलत अब मैं बयान करने जा रहा हूं आगे आगे, तो मालूम हुआ कि सब एक जैसे नहीं थे। अगर 1000 होते थे तो 1000 में से 300 मुनाफिक होते थे, पता चल गया जंगे ओहद से। इसी जंगे ओहद में आगे आइए, लश्कर तरतीब दिया, ठीक है, वो दर्रे पे, दर्रे ऐनैन पे खड़ा कर दिया, कितने सवारों को? 50 सिपाहियों को, सवारों को नहीं, 50 सिपाहियों को। किसकी सरबराही में? जनाब अब्दुल्ला इब्ने जुबैर रजी अल्लाह ताला अन्हु, जानिशा सहाबी रसूल के, इनकी सरदारी में कितने सिपाहियों को? 50 सिपाहियों को खड़ा कर दिया उस दर्रे पे, क्योंकि खतरा ना पीछे से घूम के वार करने करें। और उनको ये हुक्म दिया अल्लाह के रसूल ने कि जंग का नक्शा कैसा भी हो तुम्हें यह दर्रा नहीं छोड़ना, ठीक है, दर्रा नहीं छोड़ना। जंग शुरू हुई, मुसलमान जीत गए, कुफार भागे, उनकी औरतें भी पांचे उठा उठा के भागी। अब आप कितना ही पर्दा डालने की कोशिश कर लीजिए भाई, तारीखें तो सारी यही कहती हैं कि सब भागी, काफिरा थी ना उहद में, तो क्या मैं उनके आलम कुफर में जो थी तो क्या वो कारनामा भी बयान ना करूं उनका? वो कारनामा तो बयान करना पड़ेगा ना जो उन्होंने किया, और तारीखों में लिख दिया गया कि हाँ भाई ऐसा तो किया था, पांचे उठा उठा के भागी, आई थी जोश दिलाने के लिए, भागी सरपट। और इधर मुसलमानों ने सामान उठाना शुरू कर दिया, जिसके हाथ घोड़ा लगा, जीरा लगी, तलवार, नैजा, बर्ची, भाला, जो भी आया वो लूट रहे। अब जो दर्रे पर थे उनमें बेचैनी शुरू हुई, एक एक लफ्ज तारीख का है किसी की मजाल नहीं इनकार कर दे, दर्रे में बेचैनी शुरू हुई और सब ने कहा कि भाई ये तो माले गनीमत सब लूट लेंगे, भाई ये क्या हुआ, चलो माले गनीमत लूटने के लिए। जनाब अब्दुल्ला इब्ने जुबैर ने कहा खबरदार, कोई नहीं जाएगा, अल्लाह के रसूल का हुक्म है कि दर्रा नहीं छोड़ना। लेकिन किसी ने नहीं सुनी, सब दौड़ गए, कितने सिपाही बाकी बचे? बस जनाब अब्दुल्ला इब्ने जुबैर समेत 10, दस आदमी दर्रा नहीं छोड़ा, लड़ते रहे, जान कुर्बान कर दी। और जिन लोगों ने दर्रा छोड़ा उनकी वजह से क्या हुआ, कुफार का लश्कर अकब से आया, कितनी बड़ी हजीमत, कितना बड़ा नुकसान मुसलमानों को उठाना पड़ा। अब आप इंसाफ से बताइए, जिसने दर्रा छोड़ दिया और जिसने दर्रा नहीं छोड़ा, क्या ये दोनों बराबर हो सकते हैं? मैं अभी अली की बात ही नहीं कर रहा, अभी हमजा की बात ही नहीं कर रहा, अभी मैं इन लोगों की बात ही नहीं कर रहा, बस सिर्फ ये बता दीजिए कि अब्दुल्ला इब्ने जुबैर और उनके 10 साथी या उन समय 10 सहाबा जिन्होंने हुक्म रसूल खुदा को माना जैसे मानने का हक था, अपनी जान दे दी, शहीद हो गए, दर्रा नहीं छोड़ा, तो क्या ये 10 और ये अब्दुल्ला इब्ने जुबैर इन लोगों के बराबर वो हो सकते हैं कि जिन्होंने दर्रा छोड़ा? हालांकि सभी सहाबा थे ना, सभी सहाबी थे, रसूल के साथ थे, उसके बाद रसूल ने कोई उन्हें जमात से निकाल थोड़ी दिया, लेकिन यह तो बता दिया ना कि जो मकाम सहाबी रसूल अब्दुल्ला इब्ने जुबैर और उसके शहीद साथियों का है, वो इनका कभी भी नहीं हो सकता जो दर्रा छोड़कर चले जाए। मैयार तो बनाइए यार, कोई मैयार तो बनाइए ना, एक मैयार तो होना चाहिए ना आपके पास, एक मैयार होना चाहिए। तो बस तमाम सहाबा भी बराबर नहीं, जिनके कदम उखड़ गए, जो जमे रहे, तो जब अब्दुल्ला इब्ने जुबैर के बराबर कोई नहीं हो सकता जिसने इताअत की, इताअत रसूल और रसूल का हुक्म है अल्लाह का हुक्म, जो वो जानता है अब्दुल्ला इब्ने जुबैर कि अगर इससे हुक्म उदूली की तो अल्लाह की हुक्म उदूली, तो जब अब्दुल्ला इब्ने जुबैर के बराबर कोई नहीं हो सकता तो अली के बराबर कहां से खेच खेच कर ला रहे हैं लोग? इसलिए बताया कि एक सहाबी नहीं, यकीन मानिए एक फेहरिस्त है हुजूर के जानिसार सहाबा की, कि उनका फजाइल पढ़ना शुरू करूंगा, लेकिन मसला क्या है, उन सब का सिलसिला बाद में जाके मिल जाता है मौला अली से ही। अरे भाई आप इतना जिक्र करते हैं जनाब, सलमान फारसी का जिक्र क्यों नहीं करते? वही मसला आ जाता है, सलमान फारसी के भी जनाब वो जैसे हम कहते हैं ऐसे वो भी कहते हैं, इनकी डोरें भी वहीं से हिलती हैं, क्या करें, जो आप कहते हैं दूसरे भी कह सकते हैं, जबान तो नहीं रोक सकते आप। भाई जनाब अबू ज़र गफारी का भी तो जिक्र कीजिए, क्यों फिर एंड भी बताना पड़ेगा, इख्तिताम भी बताना पड़ेगा, पड़ेगा ना, अब बीच में से तो नहीं, बीच में इक्का दुक्का कोई हदीस सुना देता है, सुना भाई हालात तो बताओ लोगों को, क्यों वो भी कहानी वहीं ख़त्म होगी जाके गदीर खुम पे। जनाब अबू ज़र गफारी की दास्तान भी जब बताएंगे बताएंगे, जुर्म क्या था भाई, जुर्म यही था, हर जगह हदीस गदीर खुम बयान किया करते थे, रसूल का फरमान बयान किया करते थे, लिहाजा मसला हो गया। जनाब मिकदाद के साथ भी यही मसला, जनाब अम्मार यासिर के साथ भी, सबके साथ यही मसला है, क्या किया जाए, और भी बहुत सारे नाम हैं, लेकिन इसके अलावा भी बहुत सारे नाम हैं कि हम बयान करना शुरू करेंगे तो बयान करते चले जाएंगे उन सहाबाए किराम के फजाइल के वाकई, जिन्होंने अपनी जान माल सब कुछ आले रसूल पर, रसूल और आले रसूल पर कुर्बान कर दिया। इतना आप बातें करते हैं, ये बताइए कि करबला में कभी आपने ढूंढने की कोशिश की सहाबा को? करबला में ढूंढने की कोशिश की? नहीं कोशिश की तो मैं बता देता हूं आपको, करबला में सहाबियों के नाम, असहाबे रसूल के, जो यकीनी, गैर यकीनी तो बहुत ज्यादा है, करबला में 10 के करीब सहाबा हैं शुहदाए किराम में, यानी हुसैन के लश्कर में, लेकिन जिनके लिए किसी को कोई एतराज नहीं कर सकता, उंगली नहीं उठा सकता, 4 सहाबियों के नाम आपको बता देता हूं जो करबला में मौजूद है। अब बताइए आप, अब आप बताइए कि उनका जिक्र किया जाए कि नहीं किया जाए? कौन हुआ दुश्मन सहाबा का? एक होता है बुरा वाला कहना, एक होता है तलवारों से टुकड़े उड़ा देने। तो जिसने कत्ल किया सहाबा को, यह सहाबा का कत्ल करना बड़ा जुर्म है, यह बड़ा जुर्म हुआ ना। हबीब इब्ने मुजाहिर सहाबी, जुहैर बिन कैन सहाबी, मुस्लिम बिन औसजा सहाबी, आबिस इब्ने अभी शबीब शाकिरी सहाबी, ये 4 तो मुसल्लम हैं, صحابی اصحاب رسول میں سے ہیں جو حسین کے ساتھ جام شہادت نوش کر رہے ہیں کربلا میں. اب آپ کیا کہیں گے, تو میں اتنے جو ذکر کر رہا ہوں تو صحابیوں کا تو ذکر کر رہا ہوں, اور کس کا ذکر کر رہا ہوں؟ میں نے حبیب ابن مظاہر کا ذکر کیا تو صحابی رسول کا ذکر کیا, مسلم بن اوسجہ کا ذکر کیا تو صحابی رسول کا ذکر کیا, زہیر بن قین کا ذکر کیا تو صحابی رسول کا ذکر کیا, جناب عابس ابن ابی شبیب شاکری کا ذکر کیا تو صحابی رسول کا ذکر کیا. تو اتنے یہ چار تو مسلم, ورنہ جناب نافع کا نام بھی صحابہ میں آتا ہے, نافع ابن ہلال کا نام بھی صحابہ میں آتا ہے, اور بھی جناب سعید کا نام بھی صحابہ میں آتا ہے, لیکن میں نے چار وہ کہ جن پر کسی کو اختلاف نہیں ہے اصحاب رسول میں سے, یہ چار کربلا میں حسین کے ساتھ موجود تھے, اور بعد میں جنہوں نے قیام کیا ان میں بھی جتنے بڑے بڑے نام ہیں, جناب سلیمان بن سرد خزائی 92 سال کی عمر میں یا لسرات الحسین کا نعرہ لگا کے قیام کیا, کوئی اور نہیں تھا صحابی رسول تھے. صلوات بھیجیے محمد آل محمد پر. بس بس بنا یہ تھی کہ مختصر آپ کا وقت لیا جائے, مگر مولا کے کلام سے شروع کیا تھا, مولا کے کلام پر ہی ختم کرنا چاہتے. اے لوگو کہاں جا رہے ہو؟ مصباح ہدایت روشن ہے, شعلت مصباح مصباح واعظ متعزت, ان سے اپنے چراغوں کو روشن کرو, ان چراغوں سے لو لے کر اپنے چراغوں کو روشن کرو جو ایسے واز کرنے والے ہیں جو تمہیں ڈراتے ہیں. ہم ان واز کرنے والوں سے ڈرتے ہیں نا, مولا فرماتے ہیں کہ ان علماء کی طرف جاؤ جو ہدایت کا چراغ ہوتے ہیں, ان کے چراغوں سے لو لے کر اپنے چراغوں کو روشن کرو, وہ ہدایت کے چراغ ہوتے ہیں. پہچان کیا ہے؟ وہ ڈرانے والے ہیں. پہچان کیا ہے؟ وہ تمہیں اللہ کی طرف دعوت دینے والے ہیں, ان کی طرف جاؤ اور اس صاف اور شفاف چشمے سے اپنے پینے کا پانی بھرو, اپنی پیاس بجھاؤ, یعنی اپنی تشنگی کو سیرابی میں تبدیل کر دو, اپنی پیاس بجھاؤ. خدا نہ کرے نہ سمجھیے گا کہ اشارہ اپنی طرف, میں تو طالب علم ہوں ہمیشہ آپ سے کہتا ہوں, لیکن پہچان تو جانتا ہوں نا, یعنی پہچانتا تو ہوں نا, اتنا تو جانتا ہوں نا کہ مصباح ہدایت کون ہے. معصومین کے علاوہ یہ خود معصوم بتا رہے ہیں کہ ان کی غیبت میں آخر کہیں تو جانا ہوگا, تو کہاں جانا ہوگا آپ مجھے بتائیے کہ معصومین کے فرامین کو اکٹھا کس نے کیا, معصومین کے فضائل کو جمع کس نے کیا, معصومین کی حیات طیبہ پر کتابیں سینکڑوں ہزاروں کس نے لکھی, ان کے معجزات کو آپ تک کس نے پہنچایا؟ خود بخود پہنچ گئے, خود بخود تو نہیں پہنچے نا, تو خود ہی طے کر لیجئے کہ کون ہے جس کی طرف مولا اشارہ کر رہے ہیں کہ ہمارے علوم کو تم تک پہنچانے والے یہ ہیں جن سے اس زمانے میں رجوع کرنا جب ہم سامنے نہ ہوں. یہی 11ویں امام کا بھی فرمان ہے, امام حسن عسکری علیہ الصلوۃ والسلام کا, ان کی طرف رجوع کرنا. جو ہاں ایک صلوات اور بھیج دیجیے محمد علی محمد. ان کی طرف رجوع کرنا, ان کو پہچاننا مشکل نہیں ہے. صبح سے شام تک دھوکہ دینے والے لوگ, ادھر کا جملہ نکالا, ادھر کا جملہ نکالا, ساری تقریر نکالی, پچھلے تقریر نکالی, سب کاٹا کوٹا, ایک جملہ چلایا, یہ دیکھو کیا کہہ رہا ہے, دیکھو کیا کہہ رہا ہے, پھر اس کے مقابلے میں لن ترانی شروع. خدا کے بندو, ان مسائل سے باہر نکل جاؤ. اپنے بچوں کو کل بھی میں نے کہا تھا, بار بار ایک نصیحت کرتا ہوں, ان چیزوں سے باہر نکل جاؤ. یہ دیکھو ایک معیار تو بناؤ نا, معیار بناؤ. باطل کی پہچان تو ہے نا, حق کو پہچاننا مشکل ہے, باطل کو پہچاننا مشکل نہیں, بتا دوں آپ کو, کیونکہ باطل کی علامتیں واضح ہیں نا, ظالم ہوگا, قاتل ہوگا, لٹیرا ہوگا, ڈاکو ہوگا. آپ یہ نہ سمجھے گا اپنے حکمرانوں کی نشانیاں بتا رہا ہوں, دنیا کے ظالموں کی بات کر رہا ہوں, سمجھ گئے آپ؟ صلوات بھیجیے محمد آل محمد پر. یہ نہیں سمجھے گا, میں کہتا کسی اور کو, لوگ اپنے حکمرانوں کو سمجھنے لگتے, وہ حکمران مجھ پہ پابندیاں لگانی شروع کر دیتے ہیں. خدا کے بندو, آپ کی وجہ سے مجھ پہ پابندی لگتی ہے. میں کہہ رہا ہوں امریکہ کو, میں کہہ رہا ہوں اور شیطانی طاقتوں کو, اسرائیل کو, आप लोग समझते हैं मैं अपने हुक्मरानों को कह रहा हूँ, हमारे हुक्मरान मुझ पर पाबंदी लगाने के चक्कर में लेते हैं, तो हमें गालियां दिया करता है, बंद करो इसकी आवाज़ को, इसकी जबा बंदी करो, आप सबब बनते हैं, मैं कुछ और कह रहा हूँ, आप कुछ और समझना शुरू कर देते हैं। तो चोर लुटेरे डाकू स्मगलर अगवाकार हैं, किसानों का हक खा जाने वाले, मजदूरों का हक खा जाने वाले, इंसानियत को पामाल करने वाले, सैलाब जदगान के लिए आने वाली इमदाद खा जाने वाले, जलजले के आने वाली इमदाद खा जाने वाले। अरे कोई सैलाब आप ही क्या थोड़ी आता है दुनिया में, पता नहीं कहाँ कहाँ आता है, जलजला खाली आप ही क्या थोड़ी आता है, पता नहीं कहाँ कहाँ आता है, फिर वही बात, हंस रहे हैं आप समझ रहे हैं मैं आपके हुक्मरानों को कह रहा हूँ, मैं और दुनिया के हुक्मरानों को कह रहा हूँ भाई, मैं इनका थोड़ी नाम ले रहा हूँ, ये तो बड़े शरीफ हैं। ये पहचान तो है ना भाई, सामने ना साफ पता चल रहा है, बातिल की पहचान बता रहा हूं, लुटेरे डाकू कातिल चोर स्मगलर, गरीबों के मजदूरों के किसानों के हुकूक खा जाने वाले, उन पर भूख मुसल्लत कर देने वाले, उनके खेतों को लूट लेने वाले, उनकी मजदूरियां हड़प कर जाने वाले, कारखानेदार सरमायादार मजदूरों का खून मशीनों में निचोड़ने वाले, उसको दो रोटी भी नहीं मिलती वक्त की बेचारे की, ये लोग, ये अलामतें हैं ना। तो बातिल तो समझ में आ रहा है कि जालिम जो है वो क्या है, बातिल किसी भी जमाने में कभी भी हो, ग्रेवे पे व्यवहार करने का आदि नहीं, मैं तो हर जमाने की बात कर रहा हूं, जब बातिल उरूज पर है जब भी ये बात करो, गिर जाए तो फिर थोड़ा सा लिहाज कर लो कि आजकल गिरा हुआ है, गिरेवे के पे क्या वार करना, गिरेवे का क्या जिक्र करना, मजा तो जब है ना, जब सब चमचागिरी कर रहे थे, मजा तो जब है कि जब सब जाके हाजिरियां लगा रहे हो, रजिस्टर में नाम लिखा रहे हो, मजा तो जब है कि जब जालिम की नसीहतें सुनने के लिए बड़े बड़े नाम निहाद मुल्ला बैठे हो, मुल्ला नसीहतें सुन रहे हैं, मजा तो जब है कि उस वक्त ऐलान करो कि बातिल है, मजा तो जब है ना, मजा जब है जब उस वक्त जब सब चमचागिरियां कर रहे हो, हाजिरियां लगा रहे हो, फोटो आ जाए मेरा अखबार में, टीवी पे आ जाए, मैं आपका नौकर, मैं आपके पैगाम को आगे बढ़ाने वाला, आपसे अच्छा तो दुनिया में कोई है ही नहीं। यार आपसे अच्छा तो कोई भी नहीं, पूरी कौम आपके पीछे, कौम को बेच रहे थे, अब कहां हो, अब हिमायत करो ना, अब आजकल कहां छुप गए सारे हामी, करो ना, मुल्ला जितने भी थे हाजरियां लगाते थे, लगाओ ना हाजरी, तो खुदा का शुक्र है कल भी अपने मौला के कॉल पे अमल किया, आज भी अमल कर रहे हैं, हमेशा अपने वो जाना चले जाएंगे। तो मौला फरमाते हैं उन उलमा की तरफ पहचान हो गई, जब बातिल की पहचान हो जाए तो अब हक को पहचानना मुश्किल ही नहीं रहा, जो उस बातिल से टकरा रहा हो, मौला कहते हैं कि अपने मसाइल के हल के लिए उनकी तरफ ना जाना जिनको खुद ही नहीं पता हिदायत का रास्ता किधर है, उन्हें खुद ही नहीं मालूम, हाँ अपने नाम के साथ अलकाबात लगाने के आदि जरूर है, नहीं लगाएंगे आपकी मजलिस भी नहीं पड़ेगा, लकब पूरा नहीं लिखा, मेरा नाम ही पूरा नहीं लिखा, मैं नहीं आऊंगा तेरी मजलिस में, नाम सही लिखो, इश्तिहार का साइज भी इतना बड़ा होना चाहिए, माजरत के साथ, अच्छा लगे या बुरा लगे, अब जिंदगी के चिंद कितने दिन है मेरे, कितने लम्हे मुझे थोड़ी पता, क्यों दिल में रख के चला जाऊं, जो कहना है कह के जाओ, मसला कह दे, बात तो रह जाएगी। अल्लाह तमाम शिया ने हैदर करार, तमाम मोमिन मोमिनात की सलामती के लिए एक बार और बुलंद आवाज से सलवात भेजिए, मोहम्मद आले मोहम्मद, शेर बनो शेर, शेरों की तरह जियो, गीदड़ की जिंदगी कैसी जिंदगी है, शेरों की तरह जियो। तो मौला फरमाते उधर मत जाना, उस तरफ मत जाओ, उसे खुद ही नहीं पता, वहां जाके अपने मसले रख रहे हो, कौन से उनके पास जाओ जहां तुम्हें सैराबी मिल जाए, जहां तुम्हारी तश्नगी मिट जाए। तो कैसे पहचानोगे उनको, उनको ऐसे पहचानो इस जमाने में कि वो बातिल को ललकार रहे हैं कि नहीं ललकार रहे, वो साम्राज्य ताकतों के मुकाबले में डटे हुए हैं कि नहीं डटे हुए, वो मजलूमों की पनाहगाह बने हुए हैं कि नहीं बने हुए, जहां जाते हैं जब हमला करते हैं कब्जा करते हैं उन जगहों पर तो औरतों बच्चों बूढ़ों का कत्लेआम नहीं करते। अभी ताजा जो जगह आजाद कराई है वहां के लोगों ने क्यों इस्तकबाल किया, जानते हैं कि जो पहले वाले थे वो कातिल थे, उन्होंने बच्चों को औरतों को बूढ़ों को मारा, ये जो अब आए हैं ये हमारे मुहाफिज है, हमारे कातिल नहीं है। वो पहचानते हैं या वो जानते हैं, क्योंकि वो हुक्म के तहत लड़ रहे हैं। वो मराजे का हुक्म है कि खबरदार औरतों पे हाथ मत उठाना, बच्चों पे हाथ मत उठाना, और मराजे का हुक्म नहीं है, ये अल्लाह और रसूल का हुक्म है। खेतियों को मत लूटना, मौला फरमाते हैं तुम्हारी आने वाली खेतियां लूट लेंगे, खेतों को आग लगा देंगे, जला देंगे। और यकीन जानिए दुनिया की बेहतरीन सरसब्ज और शादाब जमीन है, बलद शहर से लेके सामरा तक दुनिया की बेहतरीन बेहतरीन दुनिया का खुरमा और बेहतरीन अंगूर, कीमती तरीन अंगूर। ये मलून जब हमला आवर हुए और कुछ दिनों के लिए इनका कब्जा रहा था, उसके बाद मोमिनीन ने मार मार के इनको 400 किलोमीटर दूर फेंका है वहाँ से, और आज़ादारों के लिए ज़ायरीन के लिए पूरा कॉरिडोर बना के 375 किलोमीटर का उनके लिए आज़ाद करा दिया इलाका के, जाओ इत्मीनान से ज़ियारत करो, सामरा जाओ और वापस आओ। इन्होंने लाखों एकड़ जमीन जला दी, खेत उजाड़ दिए, ऐसा लगता है खेत भी इनको शिया नजर आ रहा था, अंगूर भी शिया नजर आ रहा था, सेब भी वहां का शिया नजर आ रहा था, खजूरें भी वहां की शिया नजर आ रही थी। तो बस जहन्नम में कुछ लोग फेंके जाएंगे, जन्नत से खुद ही मुंह मोड़ के आ जाएंगे, क्यों, वहां भी वही नजर आएगा। लब्बैक या हुसैन, लब्बैक या हुसैन, लब्बैक या हुसैन। अरे वो इस्लामाबाद में एक मजार को हमला किया, और मजार पे हमला करके बाद जो कबूतर थे कबूतरों को मारा, ये मीडिया की खबरें भाई, दिखाया उन्होंने कि भाई कबूतरों को मार रहे हैं, पकड़ पकड़ के पटकते थे, बड़ा मशहूर मजार है वहां का, उन कबूतरों को पकड़ के मार रहे हैं भाई जी। यानी आप जिहालत की इंतहा तो देखें, क्योंकि इस मजार पे तो कबूतर भी शिया होगा, समझ में आ गया। कई जगह सुलझना पे हमला कर दिया, क्योंकि उसने सुलझना बनाया ही नहीं ने, तो ये हैवान भी शिया ही होगा। ये अक्ल का आलम है कि अहले बैत की दुश्मनी में मत मारी जाती है, अक्ल मारी जाती है। लिहाजा लाखों एकड़ जमीन इन्हें जला दी, तबाह कर दी, खेतियों को लूट लिया। मौला पहले बता रहे इस तरह से आएंगे, खेतों को लूट लेंगे, सब्जे को उजाड़ देंगे। अल्लाह रसूल का हुक्म है कि खबरदार सब्जे को मत उजाड़ना, खेतियों को मत उजाड़ना, चाहे कुफार पे हमला करो उनकी खेतियों को मत उजाड़ना, उनके घरों को बर्बाद ना कर, ऐसा ना करना, अपने मोमिनीन से भी कहा जा रहा है। तो जो ये अहकाम दे रहे हैं नजर नहीं आ रहे, नजर आ रहे हैं ना, कौन से मराजे हैं, कौन से नायबीन इमाम हैं जो ये हुक्म दे रहे हैं, जिनके तहत ये जवान लड़ रहे हैं, दिफा कर रहे हैं, जितने भी हरम हैं उनका दिफा कर रहे हैं, जैनबिया का दिफा कर रहे हैं, जनाबे सकीना के हरम का दिफा कर रहे हैं, करबला का दिफा कर रहे हैं, क्यों, ताकि आप आइए और इत्मीनान से ज्यारत करके जाइए। अब आप घर जाके खुद सोचिएगा कि दर्जा किसका बुलंद है, मर्तबा किसका बुलंद है, जो मेरे लिए ये वर्दी बदन पे पहनकर लड़ रहा है उन शफाक तरीन दरिंदों से कि जायरीन महफूज रहें, मेरी जान चली जाए। रोजाना वहां शोहदा की लाशें आती हैं कि नहीं आती, आती है ना, क्यों लड़ रहे हैं, दूर धकेला हुआ। जब उन्होंने चैलेंज किया था ना कि बस हम करबला पे कब्जा करने जा रहे हैं, कौन ने फतवा दिया था, तुमने नहीं दिया था फुटपाथ पे बैठ के अकीदे बनाने वालों, इस दौर के या इस वक्त के सामरियों, साम्राज्य के एजेंटों, तुम्हारा तो काम ये कि कौम को आपस में उलझा के रखो, लड़ा के रखो। तमाम मराजे ने मुत्तफिक फैसला दिया था कि सब निकलो, मर्द औरतें बच्चे सब निकलो करबला के दिफा के लिए। तो पहले दिन 20 लाख का लश्कर निकला था, पहले दिन جس میں سب علماء، طالب علم، مرد، عورتیں، عام آدمی سب، یہاں تک کہ واپس چھاونیوں سے بھیجنا پڑا، بابا جاؤ خدا کے لیے جاؤ. اور پھر روز یہ تعداد بڑھتی چلی گئی. کیوں؟ جانتے ہیں کہ فتویٰ دینے والا کوئی اور نہیں، امام زمانہ کا نائب ہے. یہی قوت تو دنیا کو دکھا رہے ہیں یہ علماء کہ یہ غیر معصوم ہے، معصوم نہیں ہے، معصوم نہیں ہے. ان کی طاقت دیکھ لو کہ تم اربوں کھربوں ڈالر خرچ کرتے ہو مومنین کو ان سے دور کرنے کے لیے، مگر جب یہ ایک فتویٰ دیتے ہیں تمہارا سارا مال پانی ہو کر بہ جاتا ہے. یا ایک فتویٰ مظلوم سن لو. شیعہ سنی کی بات نہیں کر رہا، جہاں جہاں بھی مظلوم ہے سب سن لو، اطمینان رکھو، وہ لشکر خدا ہر مظلوم کی مدد کو پہنچے گا جہاں بھی مظلوم ہے. تو کس نے نائب امام کی طاقت دکھائی جا رہی ہے کہ ابھی اس کو دیکھ لو جو غیر معصوم ہے، کہ تمہاری اربوں کھربوں ڈالر کی انویسٹمنٹ جو جگہ جگہ گلی گلی محلہ محلہ میں تم جا کے کرتے ہو اپنے پٹھوں کے ذریعے سے، اپنے دین فروش ایجنٹوں کے ذریعے سے، ایک فتویٰ نقش بر آپ کر دیتا ہے تمہاری ساری سازشوں. تو اب خود اندازہ لگا لو کہ جب نائب امام کی یہ طاقت ہے کہ پوری دنیا، پوری سامراجی طاقتیں مل کر 36-37 سال سے کچھ نہیں بگاڑ سکی ہمارا، تو جب امام آئے گا تب کیا ہوگا؟ جب یا جب نائب امام کی یہ قوت ہے، سمجھ گئے شیعہ؟ اس لیے تمہارے محلوں میں، آبادیوں میں یہ دین فروش، یہ ضمیر فروش، یہ سامراجی گماشتے چھوڑے گئے ہیں تاکہ تمہارے مرکز سے تم کو علیحدہ کر دے. خبردار، جو ان کی سازش میں آئے گا اپنے پیر پہ کلہاڑی مارے گا، نہ تشیع کو کچھ ہوگا نہ کبھی ہو سکا. کیوں؟ یہ اللہ کا فیصلہ ہے، مشیت کا فیصلہ ہے. جس کو گمراہ ہونا ہے ہو جاؤ. آخری اعلان کیا ہے؟ الا ان حزب اللہ ہے ہم الغالبون. یہ اللہ کا فیصلہ ہے کہ صرف اور صرف لشکر خدا غالب آئے گا اور کوئی نہیں. لبیک یا حسین، آخری آدمی تک، آخری آدمی تک. لبیک لبیک لبیک. جزاک اللہ جزاک اللہ. پہنچ گیا دنیا کو پیغام، نوٹ کر لیا نوٹ کہ خوف بس خدا کا ہے، کہ خوف بس خدا کا ہے. یا نوٹ کر لیا. یا سب نے نوٹ کر لیا. جس جس کو نوٹ کر کے جہاں بھیجنا ہے میں نے نوٹ کرا دیا. اب دیکھیے گا کہاں کہاں بجلی گرے گی. وہ بیانات خود ہی آپ کو بتا دیں گے، خطابات خود ہی آپ کو بتا دیں گے کہ بجلی کہاں کہاں گری، کہاں کہاں نشیب میں پانی مرا ہے. سمجھ گیا؟ لیکن میں عادی ہوں ان چیزوں کا، میں سارے الزامات لے لیتا ہوں، مجھے کوئی پرواہ نہیں. میرے لیے اتنا ہی کافی ہے कि मेरे बच्चे मेरे लहजे को समझते हैं। जिंदाबाद, जिंदाबाद, मुर्दाबाद, मुर्दाबाद। या मेरे लिए बच्चे काफी हैं, ये मासूम बच्चे काफी है मेरे लिए, इतना काफी है कि मेरी बात को समझते हैं और मुझे कुछ नहीं चाहिए, मेरे लिए इतना काफी। कितने ही मुहाज बन जाए, मैं आदि हूं, मैं जानता हूं कि जब मैदान में कदम रखेंगे तो ये तो होगा, जो मैदान में चलने का आदि नहीं वो ठोकर भी बर्दाश्त नहीं कर सकता, जो मैदान में खड़े रहने के आदि हैं उन्हीं के सामने तो मुश्किल आएंगी ना भाई, और किसके सामने मुश्किल आएंगी। जो बात ही नहीं करता किसी मसले पर उसके सामने क्या मुश्किल आनी है, उसके पास कोई जाएगा भी नहीं मुश्किल लेके, उसे पता है ऐसे घर से निकलना ही नहीं है, छोड़ दो इसको, ऐसे ही है ना। तो लिहाजा हम तो आदि हैं, कोई कुछ कहता रहे, पूरे पूरे माशाल्लाह मजलिस हैं, अशरे पढ़ते हैं, पढ़ते रहो, तुम उसी तरफ अपनी मेहनतें लगाते रहो, हम अपना पैगाम देते रहेंगे। और अब तो माशाल्लाह इसकी भी परवाह नहीं कि मार दिए जाएं, क्योंकि आवाज़ गूंज रही है, बाजगश्त है। साइंस कहती है कि आवाज़ें कहीं नहीं गईं, साइंस कहती है ना, कोशिशें कर रहे हैं ना कि आवाज़ों को कैद कर लिया जाए। ये सारी जितनी भी आवाज़ें हैं इसी फिज़ा में मौजूद हैं, अलग अलग करके उनको कैसे, उस पर काम हो रहा है। सुना है मैंने, मुझे तो पता नहीं, मैं तो साइंस का स्टूडेंट हूँ नहीं, लेकिन मैंने पढ़ा भी है सुना भी है कि ये तहकीक हो रही है कि सारी आवाज़ें इसी फिज़ा में मौजूद हैं। भाई फिज़ा ही से तो आवाज़ें आती ना, अभी आवाज़ आप तक कहाँ जा रही, मैं इससे बात कर रहा हूँ आपको कैसे पहुँच रही है। एक बारीक सा तार लगाया, मैं छोटा सा था पहली बार टीवी देखा, मैं हैरान हो गया कि ये, मैं तार को देखता था कि तार में से इतने सारे आदमी घुसे कैसे अंदर। हाँ हाँ मैं अपनी बात बता रहा हूँ, छोटा सा तो मैं समझ में नहीं, बड़े गौर करता रहता था, बेवकूफ़ था ना, गौर करता रहता था कि क्या हो रहा है, ये तार में से सारे आदमी इतने सारे कैसे आ गए अंदर। बल्कि हमारे, मैं तो छोटा सा था, एक बुजुर्गवार का वाक़ा मुझे याद है, उसके शायद कुछ गवाह भी मौजूद, उन बेचारे ने पहली बार देखा, पुराने ज़माने के आदमी सीधे साधे से आदमी थे, जब पहली बार शाम में गरीबों में तो उन्हें ला के बिठा दिया गया था, मरीज आदमी थे, बिठा दिया गया कि भाई मजलिस आएगी, वो बेचारे ने वो हैरान कि इतने से डब्बे में बैठेंगे कैसे सब, पढ़ने वाला और सुनने वाला। और जैसे ही उन्होंने उस हमारे मोहतरम आलिम दीन को देखा था तो जल्दी से उठ के दौड़े थे टीवी की तरफ, आदाब आदाब करते हुए, उन समझे आगे सामने का पकड़ा उनको, भाई इधर नहीं बैठे हुए, कहीं और बैठे हुए, तो वो हैरान थे कहाँ से बैठे। तो अब ऐसे ही आप समझ रहे हैं ना, मैं भी समझ रहा हूँ कैसे, लेकिन साइंस कहती है कि नहीं फिजा में सारी आवाजें मौजूद हैं, तो अब काहे का डर, अब किस बात का डर, अरे चले जाएंगे, आवाज तो महफूज है ना, महफूज है ना आवाज, लहजा भी महफूज है, आवाज भी महफूज है, बयान भी महफूज है, रिकॉर्ड भी मौजूद, खुद ही रिकॉर्ड कर रहे हैं सब, तो कोई छुप के बात थोड़ी कर रहे, छुप के बात कब कर रहे, सामने है ना सारी बातें। फरमा रहे मौला खबरदार उधर मत जाना, जो खुद ही नहीं जानता हिदायत का दरवाजा क्या, तुम्हें क्या हिदायत देगा, उसे खुद ही नहीं मालूम कुछ, उसे खुद ही नहीं मालूम हिदायत के दरवाजे किधर है, लिहाजा उस तरफ जाओ, उन सब साफ और शफाफ चश्मों की तरफ जाओ जहां से तुम सैराब हो जाओ। मुझे उन मुजाहिद उलमा मराजे के नाम लेने की जरूरत थोड़ी कि जब भी वक्त पड़ा, चाहे करबला पे वक्त पड़ा, चाहे नजफ पे वक्त पड़ा, कौन आगे आया, किसने लोगों को यह हिम्मत दी कि दिफा करो आगे बढ़ो। तमाम 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 मुराजो जाम की सेहत और सलामती और हिफ्ज़ और सलामती और तूले उम्र के लिए बुलंद आवाज से सलवात भेजिए मोहम्मद आले मोहम्मद पर। सब मुराज अपनी अपनी जगह बैठकर हर मर्जे अपनी दीनी जिम्मेदारी को अदा कर रहा है, वो जानता है कि उसे क्या करना है, सिर्फ जमान और मकान की मसलहत बदल जाती है, कोई किसी जगह बैठा है, कोई किसी जगह बैठा है, लिहाजा जगह के फख्र से मसलहत जमान और मकान जो फिक्र में इस्तिला इस्तेमाल होती है उसको इस्तेमाल कर रहा है, वरना यही आगा सिस्तानी है ना, आयतुल्ला सिस्तानी 2003 में जब ये काफिर नजिस कदम लेके दाखिल हुए थे नजफ और करबला में, कौन था जो अस्पताल से उठ के आ गया था, छोड़ दिया था हॉस्पिटल का बिस्तर बर्तानिया में या जर्मनी में कहां भी जहां भी वो दाखिल थे, आया है और पैदल चला है, कुवैत की सरहद से दाखिल हुआ, पैदल चला और फतवा देकर चला कि कोई घर में नहीं टिकेगा, करबला चेहलुम करबला चेहलुम करबला, सभी राह के मोमिनीन आओ करबला की तरफ, मैं आ रहा हूं, खुद भी पैदल चलना शुरू किया, यानी जमीनी रास्ते से, मैं ये नहीं कह रहा कि पूरा रास्ता पैदल, لیکن بہرحال زمینی راستے سے کیوں اتنے دن تک موقع دیا؟ تاکہ پورا عراق کربلا میں جمع ہو جائے۔ ایک گولی نہیں چلی، ایک گولی، کوئی راکٹ کچھ نہیں چلا، ایک فتوی نے کیا کام دکھایا۔ ادھر فتوی آیا کہ گھروں میں بیٹھنا حرام، سب باہر نکل آؤ، کربلا کی طرف چلو، چہلم کربلا میں منائیں گے۔ کیا ہوا؟ بھاگ گئی امریکی فوج، بھاگ گئے ناٹو کے فوجی۔ کیوں؟ ارے کتنوں کو ماریں گے؟ 1,00,000, 2,00,000, 3,00,000، یہ تو 1,00,00,000 سے زیادہ مرد عورتیں بچے دوڑ رہے تھے کربلا کی طرف۔ تو ایسے جنگ جیتی بغیر ہاتھوں کے، بغیر ہتھیار کے، خالی ہاتھوں سے ایسے مارکا جیتا جاتا ہے جب نائب امام ایسے مارکے جتوا سکتا ہے بغیر ہتھیار کے۔ تو اب شک کیوں کرتے ہو کہ علی کا بیٹا جب آئے گا تو ہتھیاروں کی ضرورت نہیں پڑے گی؟ ہتھیاروں کی ضرورت نہیں پڑے جب علی کا بیٹا آئے گا، بس ختم کر دیے۔ حالانکہ میں اتنا وقت بھی نہیں لینا چاہتا تھا، مگر آپ کے ذوق سماعت نے مجھے مجبور کر دیا کہ اتنی دیر تک میں کھینچ گئے بیان کو۔ نہ میں تو یہ سوچ کر آیا تھا کہ 10-15 منٹ بعد پھر میں صاحب پر آ جاؤں گا۔ اب سمجھ میں آ گئی بات کہ کیا ہے کربلا، مراجے جانتے ہیں۔ ابھی اربعین پہ پیدل جب جا رہے ہوں گے تو آپ دیکھیے گا اس میں مراجے الزام بھی شامل ہوں گے، کوئی بیچارہ ویل چیئر پہ ہوگا، کوئی کیسے ہوگا، جا رہے ہوں گے سب پیدل جا رہے ہوں گے، یا اپنی ٹھیک ہے ویل چیئر پہ بیٹھے ہوں گے، ممکن ہے گاڑی پہ ہوں، لیکن جا رہے ہوں گے کربلا۔ اس لیے آگے آگے چلتے ہیں تاکہ مومنین کا حوصلہ برقرار رہے، مومنین کو حوصلہ رہے کہ یہ خالی زبان سے کہنے والے لوگ نہیں ہیں۔ مجھے یاد ہے اس زمانے میں، نام نہیں لینا چاہتا، بہت سارے مراجع الزام نے وردی پہن لی تھی، فوجی وردی۔ فوجی وردی پہن کر پھر امامہ پہنتے تھے اور بندوق ہاتھ میں لے کے خطبہ دیتے تھے، جس زمانے میں کربلا اور نجف میں کہ قریب پہنچ گئے تھے ظالم، بندوق تاکہ دیکھ لے دنیا کہ ہم مر جائیں گے، لڑیں گے، لیکن حرم کو ایسے چھوڑ کر نہیں جائیں گے، حرم کو چھوڑ کر نہیں جائیں گے۔ کیوں؟ کس نے سکھایا؟ یہ ان ہستیوں نے، ان افراد نے سکھایا جو کربلا میں علی اکبر کو میدان میں جانے نہیں دیتے تھے، نہیں جانے دیتے تھے۔ حالانکہ صبح سب سے پہلے میدان میں جانے کی خواہش کا اظہار کرنے والا کون تھا؟ علی اکبر۔ صبح عاشور سب سے پہلے علی اکبر آئے تھے، بابا میدان میں جاؤں؟ اور حسین نے فرمایا تھا جاؤ بیٹا، رکا تھوڑی تھا۔ اس لیے بعض جگہ یہ شبہ پیدا ہوتا ہے اس روایت کی وجہ سے کہ صبح عاشور سب سے پہلے علی اکبر شہید ہوئے، روایت ہے، لیکن میں بتا رہا ہوں کہ کیوں ہے، کیونکہ سب سے پہلے علی اکبر آئے تھے۔ بابا میدان میں جاؤں، جنگ کا آغاز ہو گیا تھا، وہ جنگ مغلوبہ ختم ہو گئی، وہ جو یلغار کی تھی وہ ختم ہوئی، اب تن بتن جنگ کی باری آئی، بابا جاؤں؟ اور حسین نے کہا جاؤ بیٹا، لیکن آپ انصاف سے کام لیجئے کہ انصار حسینی کی موجودگی میں، ان جانساروں کی موجودگی میں کوئی ہاشمی میدان میں جا سکتا تھا؟ اور وہ بھی علی اکبر، پہلے علی اکبر، کون علی اکبر؟ شبیہ پیغمبر، کون علی اکبر؟ کہ کتنے ہی مجمع میں کھڑا ہو، دن میں کھڑا ہو تو چہرے سے سورج کا نور، رات کی ظلمت میں کھڑا ہو تو چودھویں کے چاند کی مانند جس کا چہرہ دمکتا تھا، وہ علی اکبر، جس کی ماں کو گوارا نہیں تھا کہ گھر سے یوں ہی نکل جائے۔ جب گھر سے باہر نکلتے تھے ماں کہتی تھی بیٹا چہرے پہ نقاب ڈال لے، مجھے ڈر ہے کہیں میرے چاند کو کسی کی نظر نہ لگ جائے۔ وہ علی اکبر، وہ علی اکبر کہ بزرگ صحابہ مدینے میں جوانوں سے کہتے تھے اگر رسول خدا کی زیارت کا شوق ہے تو حسین کے اس بیٹے کو دیکھا کرو۔ وہ علی اکبر، وہ علی اکبر میدان میں جائے، انصار حسینی جانے دیں گے؟ صاف بنا دی سب نے، سامنے کھڑے ہوئے، مولا یہ کیسے ہوگا؟ اے امام زمانہ یہ کیسے ہوگا؟ ہم موجود ہوں اور علی اکبر میدان میں چلا جائے، شبیہ پیغمبر میدان میں چلا جائے، خود بتائیے کہ اللہ کو، اس کے رسول کو، آپ کے نانا کو کیا جواب دیں گے کہ ہم موجود تھے اور شبیہ پیغمبر میدان میں چلی گئی؟ نہیں جانے دیا، انصار حسینی نے علی اکبر کو میدان میں نہیں جانے دیا۔ یہاں تک کہ انصار اپنا وعدہ پورا کر چکے، پھر علی اکبر آئے، بابا میدان میں جاؤں؟ حسین نے کہا جاؤ، اجازت دے دی، مگر اولاد عقیل و جعفر سامنے آ گئی. اے چچا جان یہ کیسے ہوگا, ابھی ہم لڑے ہی نہیں, ابھی ہم نے نہ تلواریں ماری ہیں نہ تلواروں کے زخم کھائے ہیں. علی اکبر میدان میں چلا جائے, شبیہ پیغمبر میدان میں چلا جائے, ہمارے ہوتے یہ نہیں ہو سکتا. مختصر یہ کہ علی اکبر کو میدان میں کسی نے جانے نہیں دیا, سب آتے رہے, اولاد عقیل اولاد جعفر اور اولاد ابو طالب پوری ختم ہو گئی, حسن کے بیٹے علی کے دوسرے بیٹے سب ختم ہو گئے, علی اکبر کو نہیں جانے دیا. کاش کاش دو تین رک گئے ہوتے. یاد ہے نا ہر کا بیٹا جب گھوڑے سے گرا تھا اور ہر دیوانہ وار بھاگا تھا, میرے لال میں آ رہا ہوں, حسین نے نہیں جانے دیا تھا نا, روک دیا تھا نا. علی اکبر اور عباس کو آواز دے کر کہا تھا کہ دیکھو جوان بیٹے کا لاشا ہے, ہر سے دیکھا نہیں جائے گا, روک لو, ہر کو جانے مت دینا. خود ہی بتا دیا تھا کہ جوان بیٹا کیا ہوتا ہے. کاش دو چار انصار رک گئے ہوتے. لیکن وہ وقت آیا کہ جب علی اکبر بابا کی خدمت میں پہنچے ہیں, بابا اب تو کوئی بھی نہیں بچا, اب میں جاؤں میدان میں. بڑی حسرت سے حسین نے دیکھا ہے علی اکبر کو. کسی کا بیٹا ہے ایسا جیسا حسین کا بیٹا ہے علی اکبر؟ خدا سب کی اولادوں کو سلامت رکھے, سب کے بچوں کو سلامت رکھے. علی اکبر کا واسطہ دے کے مانگتے ہو نا, علی اکبر صدقہ دے کے مانگتے ہو نا, علی اکبر کا صدقہ مانگتے ہو نا, بس عزادار ہو. حسین نے بس اتنا کہا علی اکبر جاؤ, لیکن دیکھو پہلے اپنی ماں سے اجازت لے لو, آخری بار رخصت ہو لو. علی اکبر اپنے خیمے میں آ گئے مادر گرامی کی خدمت میں. مادر گرامی آپ سے اجازت درکار ہے, آخری سلام کے لیے آیا ہوں, میدان میں جانا ہے. جناب ام لیلہ نے بہت اطمینان سے اجازت دے دی, جاؤ بیٹے لال, پالا ہی آج کے دن کے لیے ہے, جاؤ اپنی ماں کو سرخرو کر دو اپنی دادی زہرا کے سامنے, جاؤ. اور اجازت لینی ہے نا تو پہلے جس نے پالا ہے اپنی اس پھوپھی سے اجازت لو. علی اکبر پھوپھی کے خیمے میں آئے, بڑا مشکل مرحلہ ہے نا علی اکبر کے لیے. عجیب شہادت ہے علی اکبر کی, وہی شہادت میں ہر سال پڑھتا ہوں, وہی جملے ادا کرتا ہوں, لیکن میری سمجھ میں نہیں آتا کہ مسئلہ کیا ہے. ایسا لگتا ہے پہلی بار پڑھ رہا ہوں, ایسا لگتا ہے کہ آپ پہلی بار سن رہے ہیں. آ کے سلام کیا پھوپھی کو, زینب نے جواب دیا مگر رخ پھیر لیا. علی اکبر حیران ہو کر کہتے ہیں پھوپھی اماں کبھی بھی ایسا نہیں ہوا کہ ہم آئے ہیں اور آپ نے منہ پھیر لیا ہو, کوئی غلطی ہو گئی, کوئی خطا ہو گئی آپ کے علی اکبر سے. ثانیہ زہرا فرماتی ہے میرے لال بھلا تجھ سے کون سی خطا ہو سکتی ہے, لیکن آج میں جانتی ہوں کہ تو کس لیے آیا ہے. علی اکبر تجھے میدان میں جانے کی اجازت نہیں دے گی زینب, تیری جوانی بچانے کے لیے میں نے اپنے اونو محمد کو قربان کیا. اور پھر زینب جانتی ہے کہ حسین علی اکبر کے لیے کیا, علی اکبر حسین کے لیے کیا ہے, حسین کے لیے اس کا علی اکبر کیا ہے, نہیں علی اکبر جانے نہیں دوں. علی اکبر نے تسلی دے دی, پھوپھی اماں اطمینان رکھیے میں نہیں جاؤں گا, جب تک آپ اجازت نہیں دیں گی میں نہیں جاؤں گا. جب مطمئن ہو گئی زینب تو فرماتا ہے شبیہ پیغمبر, پھوپھی اماں بس ایک مسئلہ میرا حل کر دیجئے. بیٹا اس وقت میں تیرا کون سا مسئلہ حل کر سکتی ہوں, بس اتنا بتا دیجئے کہ آپ کا مرتبہ بلند ہے یا میری دادی فاطمہ زہرا کا. جزاکم ربکم. کس کا مرتبہ بلند ہے؟ ثانیہ زہرا گھبرا کر کہتی ہے میرے لال یہ تو نے کیسی بات کر دی, کہاں وہ سید نساء عالمین, کہاں میں ادنا سی کنیز, کوئی مقایسہ ہے کوئی مقابلہ ہے؟ اب علی اکبر کہتے ہیں پھوپھی اماں پھر خود ہی فیصلہ کیجئے, اگر قیامت کے دن میری دادی زہرا نے پوچھ لیا زینب اپنے بیٹے کو بچا لیا, اپنے علی اکبر کو بچا لیا, میرا حسین قتل ہو گیا, پھر کیا جواب دے گی؟ ارے آپ نے غور نہیں کیا, علی اکبر نے اپنی پھوپھی زینب عالم غیر معلمہ کو لاجواب کر دیا. زینب کی آغوش میں تو پلا ہے نا علی اکبر. آگے بڑھی ثانیہ زہرا لاجواب ہو گئی, گلے میں باہیں ڈالی اپنے لال علی اکبر کے اور علی اکبر کی پیشانی کے بوسے لینا شروع کر دیا, آنکھوں سے اشک بہنا شروع. میرے لال علی اکبر تو نے مجھے لاجواب کر دی, اب میں نہیں روکوں گی, اب میں نہیں روکوں گی, جا میرے لال چلا جا, مگر اس کے باوجود بھی لکھا ہے مقاتل میں کہ 70 بار خیمے کا پردہ اٹھا ہے اور 70 بار گرا. جب بھی علی اکبر نکلنے کی کوشش کرتے تھے بیبیاں واپس کھینچ لیتے. کبھی پھوپھی, کبھی ماں, کبھی کوئی بہن قدموں سے لپٹ جاتی تھی, بھیا نہ جاؤ, جو گیا واپس نہیں آیا. نہ جاؤ بھائی علی اکبر, نہیں چاہیے پانی سکینہ کو, نہ جاؤ. بالآخر علی اکبر رخصت ہوئے اور حسین باغ تھامے کھڑے ہیں. علی اکبر کو سوار کرایا, خدا حافظ کیا, جاؤ بیٹا کچھ ہی دیر میں ہم بھی تمہارے پیچھے آ رہے ہیں. علی اکبر میدان کی طرف بڑھے, کچھ دور چلے تھے, احساس ہوا پیچھے پیچھے کوئی آ رہا ہے. اب جو مڑ کر دیکھا تو کیا دیکھا, بوڑھا باپ دونوں ہاتھوں سے کمر تھامے علی اکبر کے پیچھے پیچھے چلا رہا. علی اکبر گھوڑے سے اتر آئے, واپس پلٹے, بابا کے ہاتھ تھام کر کہتے ہیں, بابا آپ مجھے رخصت کر چکے ہیں, اگر اس طرح میرے پیچھے پیچھے آئیں گے میں کیسے جنگ کروں گا, میں کیسے لڑوں گا. بس اب حسین بیتاب ہو کر علی اکبر کو سینے سے لگا کر بھینچ لیتے, سینے سے لگا کے بھینچتے اور کہتے, میرے لال علی اکبر, تیرا کوئی تجھ جیسا ہی بیٹا ہوتا اور اس طرح تلواریں کھانے کے لیے جا رہا ہو تو تو میری کیفیت کو سمجھ سکتا تھا. اچھا علی اکبر, جا جا, میں نہیں روکوں گا, مگر جہاں تک ہو سکے مڑ مڑ کر مجھے دیکھنا. جا عزاداروں, میں مختصر کر رہا ہوں, جانتے ہو کیا ہوا, علی اکبر جنگ کر رہے تھے اور حسین کا عالم یہ تھا کبھی ادھر دوڑتے تھے کبھی ادھر دوڑتے تھے. کیوں دوڑ رہے تھے بار بار حسین؟ جہاں جہاں علی اکبر حملہ کرنے جاتے تھے حسین اسی سمت میں دوڑنے لگتے تھے تاکہ میرا بیٹا میری نظروں کے سامنے رہے, میرا علی اکبر میرے سامنے رہے. مگر وہ وقت بھی آیا جب علی اکبر آئے, دوبارہ رخصت ہو کر گئے, جب دوبارہ گئے ہیں نا, پھر حسین کو علی اکبر نظر نہیں آتے. شام کی سیاہ بدلیوں میں حسین کا یہ ماہ مبین چھپ گیا, گہنا گیا, چاروں طرف سے لشکر کے نرغے میں ہے علی اکبر. حسین آوازیں دے رہے ہیں, علی اکبر کس طرف ہے, میرے لال کس طرف ہے, میری آواز کا جواب تو دے, میرے بیٹے علی اکبر کس طرف ہے, دیکھ بابا آواز دے رہا ہے. علی اکبر لشکر میں گھرا ہوا بابا کی آواز تو سن رہا ہے, مگر بابا کو بتائے کیسے, بابا تیرے علی اکبر کے ہاتھ سے تلوار چھٹ گئی ہے, بابا تیرے علی اکبر کے ہاتھ سے نیزہ گر گیا, بابا تیرے علی اکبر کے ہاتھ سے سپر گر گئی, بابا تیرے علی اکبر کے سر سے خود گر گیا. بس اب تو ہر طرف سے وار پہ وار ہو رہے ہیں علی اکبر پہ. علی اکبر بے دم ہو کر پشتے اسپ پہ گر پڑے, اپنی باہیں حیوان کے گلے میں ڈال دی, ڈگمگا رہے تھے. ابھی علی اکبر گرے نہیں تھے گھوڑے سے کہ ملعون آگے بڑھا, حکیم ابن طفیل یا حسین ابن نمیر ان میں سے کوئی ایک آگے بڑھا, پوری برچھی علی اکبر کے پہلو میں اتار دی, پسلیاں توڑتی ہوئی پسلی برچھی کلیجے میں پیوست ہو گئی. اس ملعون نے اب جو واپس نکالنا چاہا, ارے 18 سال کا کڑیل جوان اس کی پسلیوں میں الجھ کر نیزے کی انی ٹوٹ گئی. بس عزاداروں, اس زخم کا لگنا تھا. علی اکبر گھوڑے سے گرتے گرتے آواز دیتے ہیں, یا ابتا ہو علیک منی السلام, اے بابا علی اکبر کا آخری سلام. حسین کے کانوں سے علی اکبر کی آواز ٹکرائی, تیورا کر غش کھا کر حسین خاک کے کربلا پہ گر پڑے, بڑی مشکل سے سنبھالا, کھڑے ہوئے آواز دی, یا بنیا علی الدنیا بعدک الافا, اے میرے لال تیرے بعد اس زندگانی پر خاک ہو, اس دنیا پر خاک ہو. پھر گر پڑے حسین, پھر کھڑے ہوئے, پھر گر پڑے. جب چلا نہ گیا, فرزند زہرا نے اپنے وجود کو زانوں اور کوہنیوں کے بل کھینچنا شروع کیا. گھسیٹنا شروع کیا اپنے آپ کو میدان کی طرف, حسین کو کچھ سجھائی نہیں دیتا, آواز دیتے ہیں اے میرے لال علی اکبر مجھے آواز دے, مجھے نظر نہیں آتا کچھ, آواز دے کہ یہ باپ تیرے لاش تک پہنچے, کس طرح نہ جانے کس طرح ٹھوکریں کھاتے ہوئے حسین علی اکبر کے سرانے پہنچ گئے, دیکھا کچھ جان باقی ہے, سر اٹھا کے زانوں پہ رکھا, رخساروں پہ رخسار رکھے, میرے لال آنکھیں کھول, دیکھ بابا آیا ہے, دیکھ علی اکبر حسین آیا ہے. علی اکبر نے آنکھیں کھولی, بابا کو سلام کیا, حسین نے جواب دیا, احوال پوچھا میرے لال علی اکبر کس حال میں ہے, علی اکبر فرماتے ہیں بابا نیزے کی انی ٹوٹ کے کلیجے میں رہ گئی ہے, بہت اذیت میں ہوں, بہت تکلیف ہے. اچھا میرے لال یہ امتحان بھی لے گا, حسین یہ امتحان بھی دے گا, جلتی ریت پر علی اکبر کو لٹا دیا, دونوں زانو زمین پر, ایک ہاتھ علی اکبر کے سینے پر, دوسرا کلیجے میں برچھی کا پھل کھینچنے کے لیے. اب میں کیا کیا دیکھوں, چشم تصور سے کیا کیا دیکھوں, حسین کا نانا بھی آ گیا, حسین کا بابا بھی آ گیا, حسین کا بھائی بھی آ گیا. ارے ماں تو پہلے سے موجود ہے, ماں زہرا تو وہیں پر ہے, حسین نے بابا سے کہا ہوگا بابا اب بتاؤ, اب بتاؤ خیبر کا در اکھاڑنا مشکل ہے یا علی اکبر کے کلیجے سے برچی کا پھل کھینچنا. رخ کیا گنجے شہیدہ کا, ساتھیوں کو پکارا, ہاتھ کلیجے میں, برچی کا پھل کھینچا, ادھر برچی کا پھل نکلا, پھل کے ساتھ جوان کا کلیجہ نکل آیا, ادھر علی اکبر کا کلیجہ نکلا, ادھر دم نکل گیا. حسین نے ساری طاقت جمع کی, علی اکبر کے لاشے کو اٹھا لیا, اٹھا تو لیا مگر چلا نہ گیا, پھر علی اکبر کے لاشے کو لٹا دیا, گنجے شہیدہ کا رخ کر کے آواز دیتا ہے حسین میرے شیروں میرے جانساروں ابھی مت اٹھنا, ابھی مت اٹھنا, میں مصائب پڑھ رہا ہوں, میرے شیروں مجھ سے علی اکبر کا لاشہ نہیں اٹھتا, میری مدد کرو. خیموں کا رخ کر کے آواز دی, اے اطفال بنی ہاشم کوئی نہ اٹھے سب بیٹھ جاؤ, میں ابھی پڑھ رہا ہوں مصائب, اے اطفال بنی ہاشم آؤ, حسین کی مدد کرو, حسین سے علی اکبر کا لاشہ نہیں اٹھتا. حسین کی آواز خیموں سے ٹکرائی, خیموں کے پردے اٹھنا شروع ہوئے, چھوٹے چھوٹے بچے واہ حسین واہ حسین کہتے دوڑے دوڑے میدان کی طرف. ٹھہر جاؤ اور سنو, اور سنو, حسین بچوں کی مدد سے لاشا لے کر آ گیا, سب بیویاں جمع ہیں, علی اکبر کا ماتم کر رہی ہیں. زینب نے دیکھا علی اکبر کی ماں نظر نہیں آتی, علی اکبر کی ماں ام لیلہ نظر نہیں آتی, فضا سے کہا فضا جا جا علی اکبر کی ماں کو تو بلا کر لا, بس عزادارو. اب جو فضا پہنچی ام لیلہ کے خیمے میں, کیا منظر دیکھا, ام لیلہ کبھی خیمے کے ستون سے ٹکراتی تھی, کبھی اس ستون سے ٹکراتی تھی, چلاتی جاتی